आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर सामर्थ्य नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता मित्र, म आशा गर्दछु तपाई सबै आनन्दको सलै हुनुहुन्छ। म पनि प्रभुको अनुग्रह र तपाईहरूको प्रार्थनाको परिणाम स्वरूप ठिक ठाक छु र प्रभुको सेविकाईमा अगाडि बढ्न सफल भइरहेको छु। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी लुका रचित सुसमाचार त्यसको 8 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। हजुर, यहाँ सबभन्दा पहिले हामी देख्छौ येशूले दृष्टान्तहरू दिनुहुन्छ। जब हाम्रा प्रभु येशूले निरन्तर आफ्नो सेविकाईको जारी राख्नुभयो, धेरै मानिसहरू उहाँ कहाँ आए अनि तिनीहरूमध्ये उच्च स्तर वा ओहदाका अधिकारीहरू पनि थिए। लुका 8 अध्याय 1-3 पदमा भनिएको छ, त्यसपछि उहाँ शहर शहर र गाउँ गाउँ हुँदो प्रचार गर्दै र परमेश्वरको राज्यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्नुभयो। उहाँसँग 12 चेलाहरू थिए। कतिपय स्त्रीहरू पनि उहाँको साथमा थिए जो दुष्टात्मा र रोगहरूबाट निको भएका थिए। यिनीहरू थिए मग्दलिनी भन्ने मरियम, जसबाट 7 भूत निस्केका थिए, हेरोदका कारिन्दा, खुजासकी पत्नी योअन्ना र सुसन्ना। यिनीहरू र अरूहरूले आफ्ना धनले उहाँको सेवा गर्दथे। मित्र, अनि अगाडि हामी देख्दछौ बिउ छर्ने उखान वा दृष्टान्त। 4-15 पदमा भनिएको छ, जब ठूलो भीड़ जम्मा भयो र शहर शहरबाट मानिसहरू उहाँ कहाँ आए, उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो। एउटा बिउ छर्ने बिउ छर्न निस्कियो र छर्दा हुँदा केही बाटोको छेउमा परे र ती मानिसका खुट्टाले कुल्चिए र आकाशका पंक्षीले खाइहाले। अरू बिउ ढुङ्गेनी जमिनमा परे र ती उम्रने बित्तिकै सुके, किनभने त्यो जमिन ओभानो थियो। कोही बिउ काँडाको झाङमा परे र तिनका साथमा काँडाको झाङ पनि बढेर आयो र तिनलाई बढ्न दिएन। कति चाहिँ असल जमिनमा परे र उम्रेर 100 फल फलाए। यति भनेपछि उहाँले उच्च स्वरले भन्नुभयो, जसको सुन्ने कान छ त्यसले सुनोस्। उहाँका चेलाहरूले यस दृष्टान्तको अर्थ के हो भनी उहाँलाई सोधे। उहाँले भन्नुभयो, तिमीहरूलाई त परमेश्वरका राज्यको भेद जान्ने ज्ञान दिएको छ, तर अरूहरूसँग चाहिँ म दृष्टान्तमा बोल्दछु कि तिनीहरूले हेरेर पनि नदेखुन् र सुनेर पनि नबुझुन्। अब दृष्टान्त यो हो, बिउ चाहिँ परमेश्वरको वचन हो। बाटोको छेउमा खसेको बिउ तिनीहरू हुन् जसले सुन्छन्, तर वचन सुनेर विश्वास नगरून् र नबाचुन् भनी दियाबलसले अर्थात शैतानले आएर तिनीहरूको हृदयबाट वचन लगिहाल्छ। ढुङ्गेनी जमिनमा पर्ने चाहिँ तिनीहरू हुन् जसले वचन सुनेर खुशी साथ त्यो ग्रहण गर्दछ, तर तिनको जरा हुँदैन र केही समयको लागि तिनीहरूले विश्वास गर्छन्, तर परीक्षाको बेलामा तिनीहरूको पतन हुन्छ। काँडहरूको बीचमा पर्नेहरू चाहिँ तिनीहरू हुन् जसले सुन्छन्, तर पनि यस जीवनका चिन्ता धन सुख चैनमा परेर बढ्न पाउँदैनन् र तिनका फल पाक्न पाउँदैन। तर असल जमिनमा पर्ने चाहिँ तिनीहरू हुन् जसले वचन सुनेर निष्कपट र भला हृदयमा त्यसलाई जोगै राख्छन् र धैर्य साथ फल फलाउँछन्। मित्र, बिउ छर्ने चाहिँ प्रभु येशू हुनुहुन्छ। बिउ चाहिँ उहाँको वचन परमेश्वरको वचन हो। चराहरू चाहिँ शैतानका प्रतीक हुन्। चट्टानी वा ढुङ्गेनी स्थानहरू चाहिँ ती व्यक्तिहरू हुन् जसले शरीरको उत्साह वा उमङ्गमा परमेश्वरको वचन ग्रहण गर्दछन्। समस्या, कठिनाई र सतावटले त्यस रुचि वा चाखलाई निरुत्साह गर्दछ। केही समयको लागि परमेश्वरको वचन सुन्ने शारीरिक कुरातिर मन दिने व्यक्तिले अति नै महान रुचि र उत्साहको देखाउँछ, तर साना साना कष्टहरूले कठिनाईहरूले तिनीहरूको सत्य विश्वासको कमीको प्रकट गर्दछ। केही बिउहरू असल जमिनमा खस्दछ र राम्ररी फल फलाउँछ। यिनीहरू ती श्रोताहरू हुन् जो परमेश्वरको वचनद्वारा वास्तवमा विश्वासमा मन परिवर्तन गरेर आएका हुन्छन्। यसपछि हामी देख्छौ बालेको बत्तीको दृष्टान्त। 16-18 पदमा भनिएको छ, कसैले बत्ती बालेर भाँडाले छोप्दैन कि खाट मुनि राख्दैन, तर भित्र आउनेहरूलाई उज्यालो होस् भनी सामदानमा राख्दछ। कुनै कुरा लुकाएर राख्न सकिँदैन जो प्रकट हुँदैन, अनि कुनै कुरा गुप्तमा रहँदैन जो थाहा लाग्दैन वा प्रकाशमा आउँदैन। त्यसकारण होसियार रहो, तिमीहरू कसरी सुन्छौ? किनकि जससँग छ त्यसलाई अझ दिइनेछ, र जससँग छैन त्यससँग जे छ भनी त्यसले ठान्छ, त्यो पनि त्यसबाट खोसिनेछ। मित्र, बत्तीको दृष्टान्त एक क्रिया हो। ज्योतिले उत्तरदायित्वको सृजना गर्दछ। सत्य प्राप्त गर्ने व्यक्तिले त्यस अनुसार क्रियाको प्रदर्शन गर्नै पर्छ। मित्र, हामीलाई त्यो ज्योति दिइएको आधारमा हामी उत्तरदायित्व छौं, जवाबदेही छौं। मुख्य पोइन्ट बिन्दु यो हो कि जबसम्म सुसमाचारको ज्योति हामीमा भएर चम्किएन, तबसम्म हामी अन्धकारमा थियौं। कहिलेकाही हामीलाई कसैले यस किसिमको प्रभाव दिएको हुन्छ कि मानिस आफ्नो कमजोरीले गर्दा वा उसको अज्ञानताको कारण मानिस पापी हो। तर पावल प्रेरित स्पष्ट रूपले भन्दछन् रोमी एक अध्यायमा हेर्नुहोस् कि मानिसले जब परमेश्वरलाई जाने तर उहाँलाई परमेश्वरको रूपमा महिमा गरेनन्। मानिस हट्टी पापी हो, त्यही नै खालका हामी सबै पापीहरू हौं, र त्यो सुसमाचारको ज्योति हामीमा आउँदछ र यसले हाम्रो जीवनमा उत्तरदायित्वको सृजना गर्दछ। हामी यस संसारमा गुमेको पापीको रूपमा आउँछौ। यदि हामीले ज्योतिलाई ग्रहण गर्दैनौ भने जो ख्रिष्ट हुनुहुन्छ, हामी पापमै गुमेको अवस्थामा रहन्छौ। हामीले प्राप्त गरेको ज्योतिको लागि हामी उत्तरदायित्व छौं, जवाबदेही छौं। यसपछि हामी देख्दछौ व्यक्तिगत सम्बन्धहरू। 19-21 पद, उहाँका आमा र भाइहरू उहाँका आए तर भीड़ले गर्दा उहाँको नजिक आउन सकेनन्। उहाँलाई कसैले भने, तपाईँका आमा र भाइहरू तपाईंलाई भेट गर्ने इच्छाले बाहिर उभिरहेका छन्, तर उहाँले तिनीहरूलाई भन्नुभयो, मेरी आमा र मेरी भाइहरू तीनै हुन् जसले परमेश्वरको वचन सुन्छ र त्यो पालन गर्दछ। मित्र, ख्रिष्ट यस पानामा वा अनुच्छेदमा नयाँ सम्बन्धको घोषणा गरिरहनु भएको छ। उहाँ आफ्नो परिवारको सम्बन्धको इन्कार गरिरहनु भएको थिएन, तर उहाँ रगतको नाता वा सम्बन्ध भन्दा महान गहिरो घनिष्ठ सम्बन्ध अनन्तकालीन सम्बन्धको घोषणा गरिरहनु भएको थियो। यसले विश्वासीहरूलाई उहाँका अति नै निकट सम्बन्धमा ल्याउँदछ। अनि हामी देख्दछौ आँधीलाई शान्त पार्नुहुन्छ। 22-25 पद, एक दिन उहाँ आफ्ना चेलाहरूसँग डुंगामा चढ्नुभयो र उहाँले तिनीहरूलाई भन्नुभयो, हामी झीलको पारिपट्टि जाउँ, र उहाँहरू डुंगामा चढ़ी जानुभयो। डुंगामा जाँदै गर्दा उहाँ निदाउनुभयो। झीलमा आँधी भेरी चल्न लाग्यो, डुंगा पानीले भरिन लाग्यो र तिनीहरू आपतमा परे। अनि तिनीहरूले नजिक आएर उहाँलाई यसो भन्दै ब्युजाए, गुरूज्यू गुरूज्यू गुरूज्यू, हामी डुब्न लाग्यौं। उहाँले उठेर बतास र प्रचण्ड लहरलाई हकार्नुभयो र ती थामिए, अनि सबै शान्त भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूको विश्वास कहाँ गयो? तिनीहरू भयभीत भए अनि आश्चर्यचकित भए र आपसमा भन्न लागे, यिनी को हुन्? बतास र पानीलाई पनि आज्ञा दिन्छन् अनि तिनीहरू यिनको आज्ञा मान्छन्। मित्र, येशूले समुद्र पार गर्न आज्ञा दिनुभयो। अहिले असामान्य आँधी त्यहाँ उड्दछ। त्यस आँधीको उग्रता वा तीव्रताले शैतानको क्रूरताको बताउँछ। प्रभु सुत्नुभयो किनभने उहाँ धेरै थाक्नु भएको थियो। त्यसकारण त्यस आँधीले उहाँलाई कति पनि शान्ति भंग गरिदिएन। चेलाहरू ज्यादै डराए र सोचे कि अब डुंगामा हुनेहरू सबै नष्ट हुनेछन्। आँधीले प्रभुलाई चाहिँ कति पनि आपत्ति खेलाएन, तर उहाँको चेलाहरूको मनोवृत्तिले उहाँलाई व्याकुल बनायो। उहाँले समुद्र र आँधीलाई हकार्नुभयो र प्रतिक्रिया यो भयो कि घण्टौंदेखि चलिरहेको आँधी तुरन्तै शान्त भयो। मित्र, उहाँले हामीलाई धेरै पल्ट जीवनमा आँधीहरूमा हाल्नुहुन्छ ताकि हामी विश्वासमा उहाँका निकटमा आएको र कुरा सिकेको कि उहाँ वास्तवमा को हुनुहुन्छ, अर्थात उहाँ सामर्थ्य प्रभु हुनुहुन्छ, जीवित प्रभु हुनुहुन्छ, सारा सृष्टिको स्वामी, सृष्टिकर्ता, सृजनहार हुनुहुन्छ। अनि हामी देख्छौ येशूले गिरासिनको मुलुकमा दुष्ट आत्माहरू र भूत आत्माहरू धपाउनुहुन्छ। अहिले हाम्रो प्रभु गिरासिनीको मुलुकमा आइपुग्नुहुन्छ जहाँ दुष्टात्मा र भूतात्माहरूले जकडिएका पागल व्यक्ति रहन्थे। अनि वैद्य अर्थात डाक्टर लुकाले आफ्नो पेशाको कारण अरू लेखकहरूभन्दा अझ विवरणसहित यस कथाको उल्लेख गर्छन्। 26-27 पद, उहाँहरू गिरासेनको प्रदेशमा आइपुग्नुभयो जो गलिलको पारिपट्टि छ। जब उहाँ पाखामा उत्रनुभयो तब उहाँले शहरको एउटा मानिस भेट्नुभयो जसलाई भूत लागेको थियो। त्यसले धेरै समयदेखि लुगा लगाउँदैन थियो र घरमा नबसे त्यो चिहानहरू हुँदो बस्दथ्यो। मित्र, यो स्पष्ट छ कि त्यहाँ दुईजना दुष्ट आत्माले जकडिएका पागल व्यक्तिहरू थिए। लुकाले खाली विशेष उद्देश्यको लागि एउटालाई मात्र चुन्दछन्, उल्लेख गर्दछन्। मित्र, भूतात्माहरू अर्थात दुष्टात्माहरू पनि भनिन्छ, तिनीहरू काल्पनिक होइनन्, तिनीहरू वास्तविक हुन्। अनि अर्को कुरा याद राख्नुपर्ने, भूतात्माहरू दुष्टात्माहरू मरेको मानिसको अतृप्त आत्मा होइन, जस्तो कि हामी धेरैको धारणा रहेको छ, विचार रहेको हुन्छ। यो गलत धारणा हो। भूतात्माहरू वा दुष्टात्माहरू मरेको मानिसको अतृप्त आत्मा वा प्राण नभएर यो शैतानका फौज वा सेनाहरू हुन् जो शैतानसँगै स्वर्गीयबाट खसालिएका कारण शैतानसँग विद्रोहमा साथ दिएका थिए। यिनीहरूलाई अंग्रेजीमा फलन एन्जेल्स भनिन्छ वा गिराइएको फालिएको अविश्वासी विद्रोही स्वर्गीयदूत। अहिले यिनीहरूलाई भूतात्मा दुष्टात्माहरू पनि भनिन्छ जसले शैतानको उद्देश्य र कामलाई पूरा गर्न सहायता गर्छ। यिनीहरू असंख्य थुप्रै संख्यामा छन्। अहिले भूतात्माहरूले मानिसहरूलाई मानसिक रूपमा, शारीरिक रूपमा र आत्मिक रूपमा डिस्टर्ब गर्दछ, खल्लबल्ल गर्दछ, दुःख दिँदछ। तिनीहरूले मानिसहरूको प्राणलाई नष्ट गर्न सक्छ र मानिसहरूलाई अनन्त दण्डमा डोर्याउन सक्छ। डाक्टर लुकाले अर्को अध्यायमा भूतात्मा वा दुष्टात्माहरूलाई अशुद्ध आत्माहरू पनि भन्दछन्। गिरासिनीमा भूतात्माले जकडिएको मानिसको मामला एक सबभन्दा खराब रेकर्ड हो। यहाँ विवरणसँगको सम्बन्धमा हामीले विचार गर्नुपर्ने केही तथ्यहरूको विचार गर्न आवश्यक छ। गिरासिनीको मुलुकमा गाडका कुलहरू बसोबास गर्दथे। यो कुलले यहोशूसँग यर्दन नदी पार गरेनन् जब प्रतिज्ञाको मुलुकमा इसरायलीहरू बसोबास गर्न गएथे। यो भूतात्माले ग्रसित व्यक्तिले शरीरमा केही पोषक लगाएका थिएन। आज यो आधुनिक युगमा मानिसहरू झन झन नग्नतातिर बढ़िरहेका छन्। यो चाहिँ तिनीहरूको निम्ति आधुनिक अरे। हजुर, म सोच्दछु कि नग्नता र भूतात्माले जकडिने काम बीच सम्बन्ध छ। हजुर, यो भूतात्माले ग्रसित मानिस साधारण व्यक्ति जस्तै घरमा रहँदैनथे, तर तिनी ओडारहरू र चिहानहरूमा बस्दथे। यस व्यक्तिको व्यक्तित्व पूर्ण रूपमा नष्ट गरिसकिएको थियो। तिनीसँग आफ्नै स्वयंको इच्छा थिएन। तिनी भूतात्माको जकडाईमा थिए। 28-29 पद, त्यसले येशूलाई देख्यो र चिच्याएर उहाँको सामु घोप्टो परी उच्च स्वरले भन्यो, हे सर्वोच्च परमेश्वरको पुत्र येशू, तपाईँको मसँग के काम? विन्ती गर्दछु, मलाई नसताउनुहोस्। किनभने उहाँले अशुद्ध आत्मालाई त्यस मानिसबाट निस्किएर जाने आज्ञा दिनुभएको थियो। त्यो पहरामा राखिएको थियो। त्यो साङ्ला र नेलले बाँधिन्थ्यो, तर त्यसले ती बन्धन छिनालिहाल्थ्यो अनि भूतले त्यसलाई मरूभूमि हुँदो लैजान्थ्यो। भूतात्माले येशूलाई चिन्यो। याकूबले हामीलाई भन्दछ, याकूब 2:19 पदमा, परमेश्वर एउटै हुनुहुन्छ भन्ने तँलाई विश्वास छ, त्यो बढ़िया हो। भूतात्माले पनि विश्वास गर्छ र थरथर काम्छ। भूतात्माहरू परमेश्वरका शत्रुहरू हुन् र तिनीहरूलाई इन्साफ गरिनेछ, न्याय गरिनेछ। मित्र, मैले पहिले पनि भनिसकेको छु कि भूतात्माहरूले मानिसलाई नियन्त्रण गर्दछ ताकि तिनले आफूले चाहे अनुसार केही गर्न सक्दैनन्। भूतात्माले मानिसहरूलाई भयानक र डरलाग्दो कामहरू गर्न उक्साउँछ। तिनीहरूले मानिसलाई आफ्नो प्राण नष्ट गर्ने कार्य गर्न उक्साउँछ। तिनीहरूले आमालाई, आफ्नो साना बच्चाहरूलाई मार्न, पतिलाई मार्न, पत्नीलाई मार्न, अरूलाई मार्न, बच्चाहरूले आफ्ना आमा बुबालाई मार्न, हत्या गर्न उक्साउँछ र तमाम दुष्ट र भ्रष्ट काम गर्न उक्साउँछ। मानिसहरू मूर्ख काम गर्न उक्साउँछ र तिनीहरू जान्दैनन् कि किन तिनीहरू त्यस्ता भयानक कामहरू गर्दछ। यी कुराहरू हाम्रा दिनहरूमा भइरहेको छ। आज हरेक कुराको लागि मानिसलाई दोष लगाइन्दछ, तर दोष दुष्टात्मा भूतात्मा यी तमाम समस्याहरूको पछि हुन सक्छ। अनि 30-33 पदमा भनिएको छ, येशूले त्यसलाई सोध्नुभयो, तेरो नाउँ के हो? त्यसले भन्यो, फौज, किनभने धेरै भूतहरू त्यसमा पसेका थिए। तिनीहरूलाई अनन्त कुण्डमा नपठाउन् भनी तिनीहरूले उहाँलाई विन्ती गरे। नजिकको डाँडामा सुँगुरको एक ठूलो बथान चरिरहेको थियो। तब तिनीहरूले सुँगुरभित्र पस्न दिनुहोस् भनी उहाँलाई विन्ती गरे र उहाँले मंजूर गर्नुभयो। अनि भूतहरू त्यस मानिसबाट निस्केर ती सुँगुरहरूभित्र पसे र त्यो बथान भिरालो पाखाबाट हुरिन्दै गएर तल झिलमा खसे र डुबेर मरे। मित्र, यो व्यक्ति खालि एउटा भूतात्माले मात्र जकडिएका थिएनन्, ग्रसित थिएनन्, तर भूतहरूको फौजले जकडिएका थिए। रोमी फौज वा पल्टनमा करिब 300-600 जना फौजीहरू हुन्थे। फौज शब्दलाई उत्तेजित भीड़ जस्तै प्रयोग गरिएको छ। यस व्यक्तिमा भूतात्माहरूको उत्तेजित भीड़ थियो र तिनीहरू जान चाहँदैनन् त्यो अतल कुण्डमा, अघात खानमा। यो अतल कुण्ड अर्थात अघात खान चाहिँ अधलोक हो, जहाँ अन्य पतित गिराइएको विद्रोही स्वर्गीयदूतहरू बाँधिएको छ। यहुदाले यसको बारेमा यहुदामा 6 पदमा भन्दछन्, आफ्नो मर्यादामा नरहने तर आफ्नो घरबार छोड्ने स्वर्गीय दूतहरूलाई उहाँले आखिरी दिनको इन्साफको लागि अन्धकार मुनि अनन्त बन्धनमा राख्नु भएको छ। यो चाहिँ अतल कुण्ड हो। भूतात्माहरू मानिसहरूको शरीरमा रहन चाहन्छन्। जब भूतात्माहरू व्यक्तिबाट धपाइन्छ त्यो वरिपरि भौतारिँदै घुमिरहन्छ र त्यस व्यक्ति कहाँ फेरि फर्किआउन कोशिश गर्छ। यदि त्यसले प्रवेश गर्न असफल रह्यो भने त्यो अर्को व्यक्ति कहाँ जान कोशिश गर्छ। त्यो शरीरमा बेगर रहन चाहँदैन। जब प्रभुले भूतात्माहरूलाई निकाल्नुभयो तिनीहरू सुँगुरहरूको शरीरमा जान इच्छुक भए, जुन सुँगुरहरू त्यहाँ सुँगुर गोठालाहरूले चराइरहेको थियो, किनभने तिनीहरू अधलोकमा अतललोकमा अतलकुण्डमा जान चाहँदैनथे। यो कुराको ध्यान दिउ कि जब भूतात्माहरू ती सुँगुरहरूमा पसे ती सबै सुँगुर मरे। 34-36 पदमा भनिएको छ, अब जे भएको थियो त्यो देखेर सुँगुर चराउनेहरू भागेर गएर शहर र गाउँ हुँदो यो कुरा बताइदिए, अनि जे भएको थियो त्यो हेर्नलाई मानिसहरू येशु कहाँ आए र जुन मानिसहरूबाट भूतात्मा निस्केका थिए त्यसलाई लुगा लाएर सधैँ मनको भई र येशुको चरणमा बसिरहेको भेटाए र तिनीहरू भयभीत भए। देख्नेहरूले भूत लागेको मानिस कसरी निको भयो सो तिनीहरूलाई बताइदिए। मित्र, यस भूतले जकडिएको व्यक्तिमा अद्भूत परिवर्तनले स्थान लिएको हामी देख्छौ। खाली ख्रिष्टले मात्र शैतानको शक्तिबाट छुटकारा दिन सक्छ। हामी आज हाम्रा दिनहरूमा भूतात्माहरूको सक्रिय हुँदै आउने कामहरूको देख्छौ। यो भयानक डरलाग्दो क्रूप कुरा हो र हामीले यसको निम्ति परमेश्वरलाई सहायताको लागि पुकार्न आवश्यक छ अनि उहाँ तपाईंलाई सहायता गर्न सधैं उपलब्ध हुनुहुन्छ। 37-40 पद, गिरासेनको आपसका सबै गाउँका मानिसहरूले येशूलाई तिनीहरूका गाउँबाट गइहाल्नुहोस् भनी विन्ती गरे, किनभने तिनीहरू ज्यादै भयभीत भएका थिए। यसकारण उहाँ डुंगामा चढ़ेर फर्कनुभयो। तर जुन मानिसबाट भूतात्माहरू निस्किएका थिए त्यसले उहाँको साथमा जान पाऊ भनी उहाँले विन्ती गर्न लाग्यो। तर येशूले त्यसलाई यसो भनेर विदा दिनुभयो, तिमी आफ्नो घर फर्क र परमेश्वरले तिम्रो निम्ति कति ठूलो काम गर्नुभयो सो घोषणा गर। तब त्यो गयो। येशूले त्यसको निम्ति कति ठूलो काम गर्नुभएको थियो सो सारा शहरभरि प्रचार गर्न लाग्यो। येशू फर्केर आउनुहुँदा भीड़ले उहाँलाई स्वागत गर्यो किनकि तिनीहरू सबैले उहाँको प्रतीक्षा गरिरहेका थिए। यो कुरा पढ्न अचम्म लाग्छ कि गिरासिनीको मानिसहरू उहाँ कहाँ आए र भने कि तुरन्तै त्यस स्थानलाई छोड्नलाई विन्ती गरे। कारण चाहिँ यो थियो कि तिनीहरू प्रभु येशूलाई भन्दा सुँगुरहरू पाउन मन पराउँथे। मित्र, यो आजको वर्तमान दिनको लागि हृदयलाई कोट्याउने प्रश्न हुनुपर्छ, किनभने त्यहाँ थुप्रै मानिसहरू छन् जो अरू कुनै सुँगुर रूपी खराब कुराहरूतिर आफ्नो मन दिन्छन् र ती कुराहरू राख्न चाहन्छन्। आज हाम्रो जीवनको अवस्था कस्तो छ? बाइबलले भन्छ, सारा संसार हात पारेर आत्मा गुमायो भने के फाइदा। यसपछि हामी निम्न पदहरूमा देख्छौ, येशूले 12 वर्षसम्म रगत बहने व्याथा भएकी स्त्रीलाई निको पार्नुहुन्छ र राइरसको छोरीलाई मृत्युबाट पुनः जीवनमा उठाउनुहुन्छ। जब गालिलको अर्को पारीपट्टि प्रभु येशू आउनुभयो, भीड़हरू उहाँको वरिपरि भेला भए। त्यहाँ विशेष गरी दुईजना अति नै असहाय अवस्थामा पीड़ित अवस्थामा थिए। भनिएको छ 40-44 पदमा, येशू फर्केर आउनुहुँदा भीड़ले उहाँलाई स्वागत गर्यो किनकि तिनीहरू उहाँले उहाँको प्रतीक्षा गरिरहेका थिए। याइरस नाम भएका एकजना सभाघरका शासक आएर येशूको पाउमा परे र तिनको घरमा आउनुहोस् भनी उहाँलाई विन्ती गरे, किनकि 12 वर्ष पुगेकी तिनकी एउटा मात्र छोरी थिए जो मर्न लागेकी थिए। येशू जाँदै गर्नुहुँदा मानिसहरूले उहाँलाई घचेटिरहेका थिए। 12 वर्षदेखि रक्तस्रावले पीड़ित एउटी स्त्री जसलाई कसैले निको पार्न सकेको थिएन त्यसले पछिल्तिरबाट आएर उहाँको लुगाको एक छेउ छोई तुरन्तै त्यसको रक्तस्राव बन्द भयो। मित्र, याइरस आफ्नो छोरीलाई मृत्युबाट जी उठाउनलाई होइन तर चंगै पारोस् भनी येशूलाई लिन आएथे। तिनको विश्वास सानो थियो तर उसको परिस्थिति अति नै निराशजनक वा गम्भीर थियो। तिनले विश्वास गरे कि येशूले आफ्नो छोरीलाई निको पार्न छुनै पर्छ। जब येशू याइरससँग व्यवहार गर्न आरम्भ गर्नुभयो, उहाँलाई रगत बहने रोगी स्त्रीद्वारा क्रमभंग गरियो। त्यो स्त्री 12 वर्षदेखि निरन्तर रगत बहने रोगद्वारा नराम्रो गरी ग्रसित थिइन्। याइरसको छोरी 12 वर्षकी थिइन्। 12 वर्ष अन्धकार समाप्त भइरहेको थियो र ज्योतिको 12 वर्ष क्षीण भइरहेको थियो। 45-48 पदमा भनिएको छ, येशूले भन्नुभयो, मलाई कसले छोयो? जब सबैले इन्कार गरे तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, गुरूज्यू, भीड़ले तपाईंलाई घेरेर ठेल्दैछन्। तर येशूले भन्नुभयो, कसैले मलाई छोएकै हो, किनभने शक्ति मबाट निस्केर गएको मैले थाहा पाए। तब आफू लुकिरहन नसक्ने कुरा थाहा पाएर त्यो स्त्री कामदै आई र उहाँको सामुने घोप्टो परे र किन त्यसले उहाँलाई छोई अनि कसरी तुरन्तै निको भई सो सब मानिसहरूको सामु बताइदिए। उहाँले त्यसलाई भन्नुभयो, छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसँग जाऊ। येशूले त्यस स्त्रीलाई छुनु भएन, बरु स्त्रीले उहाँलाई छोई र तुरन्तै निको भए। यो कुराको हामीले याद राख्नु पर्छ कि येशूको वरिपरि पूरा भीड़हरू थियो। चेलाहरूले भीड़हरू उहाँतिर ठेलामठेल धकेलिरहेको देखेर तिनीहरूले सोचे कि उहाँलाई थुप्रै मानिसहरूले छोए, तर खालि एउटा स्त्री मात्र निको भइन्, कारण तिनमा अति नै ठूलो विश्वास थियो। 49-51 पदमा भनिएको छ, उहाँ बोल्दै हुनुहुन्थ्यो, सभागरका शासकको घरबाट एउटा मानिस आइपुग्यो र भन्यो, तपाईँको छोरी मरी, अब गुरूलाई कष्ट नदिनुहोस्। तर येशूले यो सुनेर याइरसलाई भन्नुभयो, नडराऊ, विश्वास मात्र गर र त्यो निको हुनेछ। जब उहाँ घरमा पुग्नुभयो तब उहाँले पत्रुस, याकुब र युहन्ना र बालिकाका बाबु र आमा बाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन। मित्र, जब प्रभु येशू आफ्ना चेलाहरूसँग याइरसको घरमा पुग्नुभयो, भाड़ामा खरिदिएका विलाप गर्नेहरू विलाप गर्न पहिले नै त्यस घरमा गइसकेका थिए। जब येशू त्यस केटी मरेकी ठाउँमा जानुभयो तब तिनीहरूले लामो समयदेखि गरिरहेको विलाप वा शोकलाई रोके र आफ्नो अविश्वासमा येशूलाई मजाक गरेर हाँसो उडाए। पद 52-53 भनिएको छ, सबैजना रोइरहेको र बिलाउन गरिरहेका थिए, तर उहाँले भन्नुभयो, नरो, त्यो मरेकी छैन तर सुतेकी छे, त्यो मरिसकेकी छे भन्ने जानेर तिनीहरू उहाँको हाँसो गर्न लागे। प्रभुले आफूसँग पत्रुस, याकुब, युहन्ना र केटीको आमा र बुबालाई भित्र लिएर जानुभयो, जहाँ केटीको लास पसरेको थियो, मरिसकेकी थिइन्। लुकाले हामीलाई भन्छ कि उहाँले यो प्यारो ढंगमा बोलाउनुभयो, एक कन्या उठ, अनि सानी केटी जुरुक्कै उठी। उहाँले आफ्ना पीड़ित दुखी बुबा आमाको निमित्त त्यस सानी केटीलाई मृत्युबाट जीवनमा ल्याइदिनुभयो। 54-56 पद, तर उहाँले त्यसको हात समातेर यसो भनेर बोलाउनुभयो, नानी उठ, अनि त्यसको प्राण फर्केर आयो र त्यो तुरन्तै उठे र उहाँले त्यसलाई केही खान दिनु भन्ने आज्ञा गर्नुभयो। त्यसका आमा बुबा आश्चर्यचकित भए, तर जे भएको थियो त्यो कसैलाई नभन्नु भन्ने आदेश उहाँले तिनीहरूलाई दिनुभयो। मित्र, यो कुराको याद राखौ कि मुर्दाहरूलाई जीवनमा पुनः बिउँदै उठाउने येशूको तरिका वा ढंग सधैँ एउटै छ। उहाँले तिनीहरूलाई बोलाउनुहुन्छ र तिनीहरूले उहाँको आवाज सुन्छन्। एकपल्ट हाम्रा प्रभुले यो सिद्ध गर्नुहुन्छ कि उहाँ वास्तवमा परमेश्वर, जीवित परमेश्वर हुनुहुन्छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।